अख्तर मेंगल का कहना कि रियासती इदारों ने बलूचिस्तान में दहशत गर्दी दरामद की। जी टी रोड पर रैली के दौरान साद रफीक को खुफिया पैगाम, अमरीका पर हमले के लिए शुमाली कोरिया के 4 मिजाइलों की तैयारी और पाकिस्तान की मदर टेरेसा चल बसी। ये बीबीसी उर्दू सर्विस है, शुमाइला खान से खबरें सुनिए। बलूचिस्तान नेशनल पार्टी के सरबरा और बलूचिस्तान के साबिक वजीर आला सरदार अख्तर मेंगल ने कहा है कि बलूचिस्तान में कौम परस्त तहरीक को कुचलने के लिए रियासती इदारों ने दूसरे इलाकों से दहशतगर्दी बलूचिस्तान में दरामद की है। बीबीसी से गुफ्तगू करते हुए उन्होंने कहा कि बलूचिस्तान में इंडिया को मुदाखलत का मौका भी पाकिस्तान ने दिया होगा।
मैं ये नहीं कह सकता कि नहीं करता हो, करता होगा। ये मौका फिर आपने दिया उनको, क्योंकि आप किसी के मामलात में मुदाखलत करेंगे तो ज़ाहिर है वो भी आपके मामलात में मुदाखलत करेंगे। ये दोनों तरफ से हो रहा है, इस तरफ से भी हो रहा है, उस तरफ से भी हो रहा है, जो ना होना चाहिए। और मेरे ख्याल में आज जो इस खत्ते में, वो सिर्फ हिंदुस्तान नहीं, अफगानिस्तान में क्या हमने मुदाखलत नहीं की? क्या मुजाहिदीन हमने नहीं पाले? क्या तालिबान हमने नहीं पाले? क्या तालिबान से जो उन तालिबान को दहशतगर्द हमने डिक्लेयर नहीं किया? किसकी वजह से? क्या ये इस्लाम के नाम पे था?
अख्तर मेंगल का तफसीली इंटरव्यू आज बीबीसी उर्दू के टीवी प्रोग्राम सरबीन में नशर किया जाएगा, देखना मत भूलिएगा, शाम 7 बजे bbcurdu.com। पैनामा केस में सुप्रीम कोर्ट की जानिब से नाअहल किए जाने के बाद नवाज शरीफ अपनी सियासी ताकत का मुजाहरा करने के लिए रावलपिंडी से बरास्ता जीटी रोड रैली की सूरत में लाहौर के लिए रवाना हुए हैं। फिलवक्त उनका काफिला जेहलम पहुंचा है, जहां वो रैली से खिताब कर रहे हैं।
वो तमाम पार्टियां जो किसी और तरफ जा रही थीं, उनको वापस पाकिस्तान की तरफ बुलाया, सबको इकट्ठा बताया और वहां हमने अपनी एक मखलूत हुकूमत कायम की, जिससे बलूचिस्तान में अमन कायम हुआ, वरना बलूचिस्तान भी खुदा ना खास्ता डूब रहा था।
नवाज शरीफ का खिताब जेहलम में जारी है। कल इस्लामाबाद से उनका जो नवाज शरीफ साहब का जो काफिला निकला, उस में अब थोड़ी तेज़ी आई है। वजह क्या है बताएंगे हारून रशीद।
नवाज शरीफ के साथ तैनात पुलिस स्क्वाड के एक अहलकार ने नाम जाहिर न करने की शर्त पर बीबीसी को बताया कि वफाकी वजीर साद रफीक जब कचहरी चौक पर पहुंचे तो चंद अफराद उनसे मिलने आए और उन्हें अपने साथ ले गए। कुछ देर बाद साद रफीक वापस आए और जाकर साबिक वजीर आजम की गाड़ी में बैठे और इसके बाद उनका काफिला इस कदर तेज़ रफ्तारी से गुजर गया कि रास्ते में मुंतजर इस्तकबाली पार्टियां धरी की धरी रह गईं। पुलिस एहलकार के मुताबिक बज़ाहिर ऐसा लगता है कि साद रफीक की वसातत से नवाज शरीफ को कोई पैगाम दिया गया।
शुमाली कोरिया का कहना है कि इस माह के वस्त तक वो अमरीकी इलाके गुआम को निशाना बनाने के लिए 4 मिसाइल तैयार कर लेगा। तफसील के साथ नौशीन अब्बास।
शुमाली कोरिया के रियासती मीडिया के मुताबिक अगर किम जोंग उन ने इस मंसूबे की मंजूरी दे दी तो होसिंग 12 रॉकेट जापान की फिजाई हदूद से गुजरते हुए गुआम से 30 किलोमीटर दूर समंदर में जा गिरेंगे। इधर अमरीकी वजीर दिफा जेम्स मैटिस ने शुमाली कोरिया से कहा है कि वो ऐसे इकदाम करने से गुरेज करे जो उसे उसकी हुकूमत के खात्मे और अवाम की तबाही की जानिब ले जाए। उनका मजीद कहना था कि शुमाली कोरिया का अमरीका और उसके इत्तेहादियों के खिलाफ जंग में कोई जोड़ नहीं है। वाज़ रहे कि शुमाली कोरिया ने एक बयान में कहा था कि वो बहरुल काहिल में अमरीकी जजीरे गुआम को मिसाइल से निशाना बनाने के बारे में गौर कर रहा है।
पाकिस्तान में जज़्ज़ाम के मरीजों के लिए अपनी ज़िंदगी वक्फ करने वाली जर्मन डॉक्टर रुत फाओ कराची में इंतकाल कर गई हैं। पाकिस्तान में उनकी खिदमात पर मुख्तसर नज़र डाल रही हैं सना गुलजार।
डॉक्टर रूथ फाव ने 1960 में कराची में जज़ाम को कंट्रोल करने का प्रोग्राम शुरू किया। बाद में हुकूमत की मावनत से उन्होंने सिंध के अलावा बलोचिस्तान, खैबर पख्तूनख्वा और आज़ाद कश्मीर में जज़ाम के मरीजों के लिए मराकज़ कायम किए। उनकी कोशिशों से 1996 में पाकिस्तान को एशिया में पहला ऐसा मुल्क करार दिया गया जहाँ जज़ाम पर काबू पाया जा चुका था। उन्होंने पाकिस्तान में अपने काम पर जर्मन जुबान में 4 किताबें लिखी हैं, जिनमें से टू लाइट कैंडल का अंग्रेजी तर्जुमा किया गया है। उन्हें जर्मनी की हुकूमत के एजाजात के अलावा पाकिस्तान में भी सितारा कायदे आजम और सितारा हिलाल अवार्ड से नवाजा गया।
ये बीबीसी उर्दू सर्विस है, अगर आप चाहें तो मुझसे और मेरे साथियों से ट्विटर पर भी राबता कर सकते हैं। मेरा ट्विटर हैंडल है @shumailakhan_।
26 مارچ سے 28 اکتوبر تک آپ ہماری ریڈیو نشریات میڈیم ویو میں 1413 کلو ہرٹز پر اور شارٹ ویو میں 41 میٹر بینڈ پر 7485 کلو ہرٹز پر, 31 میٹر بینڈ پر 9445 کلو ہرٹز پر اور 25 میٹر بینڈ پر 11910 اور 12075 کلو ہرٹز پر سن سکیں گے.
یہ خبریں آپ بی بی سی اردو سروس سے سن رہے ہیں. ترکی کے حکام نے دہشت گردی کے الزامات کے تحت 35 صحافیوں اور دیگر میڈیا ملازمین کی گرفتاری کے وارنٹس جاری کیے ہیں. ان افراد پر امریکہ میں مقیم مبلغ فتح اللہ گولن سے منسلک ہونے کا الزام ہے. ترک حکام حکومت کا تختہ الٹنے کے لیے گزشتہ برس ہونے والی ناکام بغاوت کی سازش کا ذمہ فتح اللہ گولن کو دیتی ہے. سری لنکا کی وزیر خارجہ بدعنوانی کے الزامات کے بعد اپنے عہدے سے الگ ہو گئے ہیں. پارلیمان میں اپنے عہدے سے استعفیٰ دیتے ہوئے مسٹر روی کرونا نائکے کا کہنا تھا کہ انہوں نے کچھ بھی غلط نہیں کیا, لیکن انہوں نے یہ فیصلہ اس لیے کیا ہے کہ سری لنکا میں ایک نیا سیاسی کلچر متعارف کروایا جا سکے. سن 2015 میں سری لنکا کے مرکزی بینک میں ٹریڈنگ کے ایک اسکینڈل میں ملوث ہونے یا نہ ہونے کے بارے میں سوال جواب کے لیے وہ گزشتہ ہفتے ہی ایک صدارتی کمیشن کے سامنے بھی پیش ہوئے تھے. مسٹر روی کرونا نائکے اس وقت وزیر خزانہ تھے, تاہم ابھی اس سلسلے میں ان پر الزام عائد نہیں ہوا ہے. اور اسرائیل کا کہنا ہے کہ وہ غزہ میں فلسطینی شدت پسندوں کے سرنگوں کے ذریعے حملوں کو روکنے کے لیے تعمیر کی جانے والی دیوار کے کام میں تیزی لا رہا ہے. اس دیوار کے ذریعے پوری اسرائیلی سرحد کے علاقے پر رکاوٹ کھڑی کی جائے گی, جبکہ زمین کے اندر یہ رکاوٹ 40 میٹر گہری ہوگی. اس دیوار پر سینسر لگے ہوں گے جو سرنگ کے قریب ہونے والی کسی بھی سرگرمی کا پتہ دے سکیں گے. اور اب وقت ہے کھیلوں کی خبروں کا, پیش کر رہے ہیں عبدالرشید شکور.
مصر میں ہونے والی عالمی ٹیم سنوکر چیمپئنشپ کے فائنل میں پہنچنے والی دونوں ٹیمیں پاکستان کی ہیں اور یہ فائنل آج کھیلا جا رہا ہے, جس کا مطلب یہ ہے کہ پاکستان کا سنوکر کا عالمی چیمپئن بننا یقینی ہو چکا ہے. سیمی فائنل میں پاکستان 1 نے ویلز کو 4-0 سے شکست دی, جبکہ پاکستان 2 نے آئرلینڈ کے خلاف 4-0 سے کامیابی حاصل کی. پاکستان کا صرف 4 ماہ کے دوران یہ تیسرا بڑا ٹائٹل ہوگا. اس سے پہلے محمد نسیم اختر نے 18 سال سے کم عمر کی عالمی جونیئر سنوکر چیمپئن شپ جیتی تھی اور محمد سجاد ایشین 6 ریڈ سنوکر چیمپئن شپ کے فاتح رہے تھے. عالمی ایتھلیٹکس چیمپئن شپ میں بوٹسوانا کے آئزیکس میکویلا 200 میٹرز ریس کے فائنل میں پہنچ گئے ہیں. بیماری کے سبب انہیں 400 میٹرز کی ریس میں حصہ لینے کی اجازت نہیں ملی تھی اور 200 میٹرز کے سیمی فائنل میں کوالیفائی کرنے کے لیے انہیں ٹریک پر اکیلے دوڑایا گیا. مردوں کی 400 میٹرز ہرڈلز میں ناروے کے 21 سالہ کارسٹن وارہوم نے طلائی تمغہ جیت لیا. خواتین کی 400 میٹر ریس میں اولمپک چیمپئن ایلیسن فیلکس تیسرے نمبر پر آئیں اور طلائی تمغہ ان کی ہم وطن امریکی فیلس فرینکس نے جیت لیا. راجر فیڈرر اور رافیل نڈال مونٹریال میں ہونے والے راجر کپ کے دوسرے راؤنڈ میں پہنچ گئے. راجر فیڈرر نے, جو ومبلڈن کی جیت کے بعد اپنا پہلا میچ کھیل رہے تھے, پیٹر پولانسکی کو صرف 53 منٹ میں 6-2 اور 6-1 سے ہرا دیا. رافیل نڈال نے بورنا کورک کو 6-1 اور 6-2 سے شکست دی. اگر رافیل نڈال ٹورنامنٹ کے سیمی فائنل میں پہنچنے میں کامیاب ہو گئے تو وہ اینڈی مرے کی جگہ عالمی نمبر 1 بن جائیں گے. ٹورنٹو میں خواتین کے راجرز کپ میں یوہانا کونٹا کو ایکاٹیرینا میکاروا نے 3 سیٹس کے سخت مقابلے میں شکست دے دی. آسٹریلیا کے سابق وکٹ کیپر بریڈ ہیڈن کو گریگ بلیوٹ کی جگہ آسٹریلوی کرکٹ ٹیم کا نیا فیلڈنگ کوچ مقرر کیا گیا ہے.
آخر میں ہماری ساتھی نازیہ گلزار موسم کا حال بتائیں گی.
محکمہ موسمیات نے آئندہ 24 گھنٹوں کے دوران ملک کے بیشتر علاقوں میں موسم گرم اور مرطوب رہنے کی پیش گوئی کی ہے. تاہم راولپنڈی اسلام آباد سمیت ہزارہ پشاور ڈی آئی خان بنو گجراںوالا لاہور بالائی فاٹا اور کشمیر میں بعض مقامات پر گرج چمک کے ساتھ بارش کا امکان ہے. اس کے علاوہ ملاکن ڈویژن گلگت بلتستان اور سندھ کے ساحلی علاقوں میں ہلکی بارش ہو سکتی ہے. گزشتہ 24 گھنٹوں کے دوران ملک کے اکثر علاقے شدید گرمی کی لپیٹ میں رہے. سب سے زیادہ گرمی دالبندین میں 44 ڈگری سینٹی گریڈ ریکارڈ کی گئی.
یہ خبریں آپ بی بی سی اردو سروس سے سن رہے تھے. اسلام آباد کے انتظام اور ترقی کے وزیر مملکت طارق فضل چودھری کا کہنا ہے کہ نواز شریف کے قافلے کی تیز رفتاری کی اصل وجہ جلد سے جلد جہلم پہنچنا تھا. خبر کی تفصیل کے لیے وزٹ کیجیے bbcurdu.com.